نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. Don't be sad, لا تحزن. آج اس کا ہم ڈے نمبر 16 دیکھیں گے. آج ہمارے پاس جو آیت ہے اس موضوع کو مزید سمجھنے کے لیے سورۃ توبہ کی آیت 92 ہے. ایک عجیب سا غم تھا جو اس دور میں نیکیاں کر کے پھر بھی نیکیوں سے پیچھے نہ رہ جانے کے غم میں بدلتا تھا. غزوہ تبوک کا موقع ہے, لوگ اپنی سی استطاعت کے ساتھ اس جنگ کا حصہ بن چکے تھے, حصہ ڈالنے کی بجائے حصہ بنے ہوئے لوگ تھے, اور جس کے پاس جو کچھ تھا وہ اپنی حیثیت سے وہ لے کر اللہ کے نبی کے پاس آتا ہے کہ آپ یہ چیز قبول کیجئے اور اس کو رومیوں کے خلاف جنگ میں کہ جہاں اسلام کے دفاع کی ضرورت ہے استعمال کیجئے. یہ وہی موقع ہے کہ جس میں ابوبکر صدیق رضی اللہ عنہ اپنے گھر کا سامان لے آئے. وہ کتنا تھا یہ تو آج تک نہ کسی کو پتہ لگا, ہو سکتا ہے آپ کے میرے کلوزٹ سے بھی کم سامان ہو, لیکن یہ پتہ ہے کہ وہ پورا تھا, کیونکہ پورا بننے والے ہی حصہ بنتے ہیں. حصہ ڈالنے کا وقت اب گیا, وہ وقت پچھلا تھا گزر گیا. اب تو اسلام کو وہ لوگ چاہیے جو خود اسلام ہو, جن کو جوڑ کر لفظ اسلام پورا ہوتا ہو. تو ایسے ہی لوگوں میں سے کچھ ایسے لوگ تھے کہ جن کے پاس سواریاں نہیں تھیں لیکن حوصلے بلند تھے, اور گول ایسا تھا کہ بغیر سواری کے حاصل ہو نہیں سکتا تھا, ورنہ وہ کہاں پوچھتے سواریاں, وہ اسباب تھوڑی مانگتے تھے, وہ تو چل پڑتے تھے. یہ الگ بات ہے کہ جو چلتے ہیں اللہ تعالیٰ پھر ان کے سبب جمع کرتا ہے. سواری نہیں تھی, اللہ کے نبی کے پاس آتے ہیں. آپ کے پاس جو بہت ہی لمیٹڈ ریسورسز تھے, اور اسلام کے پاس ریسورسز عموماً لمیٹڈ ہی ہوتے ہیں, یہ بھی اچھا ہے تاکہ صرف وہی آگے آئیں جن کے دلوں میں واقعی کچھ کرنے کا شوق ہے. اگر بہت سارے ریسورسز ہوتے تو کچھ لوگ تو ایسے بھی آ جاتے صفوں میں کہ جو اسلام سے زیادہ اسلام کی طرف سے ملنے والی مراعات کے لیے آتے. سب کچھ دینے کے بعد کیا ہوا, چیزیں ختم ہیں, لیکن ایسے لوگوں کی لائنیں لگی ہوئی ہیں جو سواریوں کے ملنے کے منتظر ہیں. اللہ تعالیٰ فرماتے ہیں وَلَا عَلَى الَّذِينَ اِذَا مَا آتَوْكَ اِذَا مَا آتَوْكَ لِتَحْمِلَهُمْ قُلْتَ لَا أَجِدُ مَا أُحْمِلُكُمْ عَلَيْهِ تَوَلَّوْا وَعْيُنُهُمْ تَفِيدُ مِنَ الدَّمِ مِنَ الدَّمِ حَزَنًا أَلَّا يَجِدُوا مَا يُنْفِقُونَ. اسی طرح ان لوگوں پر بھی کوئی اعتراض کا موقع نہیں جنہوں نے خود آ کر آپ سے درخواست کی تھی کہ ہمارے لیے سواریاں مہیا کی جائیں, اور جب تم نے کہا کہ میں تمہارے لیے سواریوں کا انتظام نہیں کر سکتا تو وہ مجبوراً واپس گئے, اور حال یہ تھا کہ ان کی آنکھوں سے آنسو جاری تھے اور انہیں اس بات کا بڑا رنج تھا کہ وہ اپنے خرچ پر شریک جہاد ہونے کی قدرت نہیں رکھتے. کیا وہ لوگ تھے؟ کیا ان کے حوصلے تھے؟ کیا ان کے حالات تھے پھر بھی مجبور نہیں ہوئے؟ ہم تو تھوڑی سی مجبوری پہ کہتے ہیں شکر اللہ کا. جانا آنا ختم, رکشوں کا کرایہ گیا, گاڑیوں کا پٹرول بچا, کون روز نکلے گھر چھوڑ کر, مزے سے گھر بیٹھے کہہ دیں گے کہ سواری نہیں ہے. اور آج تو لاک ڈاؤن نے بہت ساری نیکیاں اس لیے بھی آسان کروا دی اللہ کی رحمت سے کہ بیچ میں سے یہ سارے سب کے لاحقے مٹ گئے. میرے جیسے بھی لوگ اگر سارا دن ہی پڑھتے پڑھاتے رہیں تو کیا مشکل, ایک کلک ہے نا, کچھ تو کرنا ہے تو یہی صحیح. لیکن کبھی کبھی دین کی جد و جہد میں تبوک کا وقت بھی آتا ہے, اور یہ اکثر ہی رہے گا. یاد رکھیے آخری جنگ تھی نبی صلی اللہ علیہ وسلم کی زندگی کی بڑی جنگ جس کو اب غزوہ کہتے ہیں. بدر سے تبوک تک کا سفر پڑھ لیجئے. اسباب تو تھوڑے ہی تھے, لوگ بھی تھوڑے ہی تھے, لیکن انہی تھوڑوں نے اسلام کی عمارت بنا دی. ہم بھی اپنے آپ سے پوچھیں کیا کبھی ہمیں بھی نیکی کے کسی کام سے پیچھے رہنے میں دکھ ہوا, رونا آیا؟ کہیں گے بیسیوں بار, بلکہ میں کہوں گی سینکڑوں بار. لیکن یہ وہ نیکی ہے جو اسلام کے لیے کچھ کرنے کا جذبہ ہے. یاد رکھیے کہ آج کے دور میں مسلمانوں کے سامنے دو قسم کی نیکیاں ہوتی ہیں, ایک وہ جس سے ان کی ذات کو فائدہ ہو, یہ خود چمکے, یہ نکھرے, یہ اور اپنے آپ کو مانجھے, اور خود کو مانجھتے مانجھتے ہی دنیا سے چلے جاتے ہیں. ہاں, القاب لگنے لگتے ہیں, ٹائٹل لگتے ہیں ماتھوں پہ, कंधों पे टैक्स लगते जाते हैं, जैसे फौजियों के और इसी तरह के कर्नल और जनरल वगैरह के टैक्स लगते हैं, ये मार्के हैं इनके, ये है उनका, ये है। और इसी तरह इस्लाम के नाम पर कुछ टैक्स हमारे पास भी, कुछ सर्टिफिकेट्स मिलते हैं, कुछ डिप्लोमास ऑफर होते हैं, कुछ हमें टाइटल मिल जाते हैं, हमारा रुतबा बड़ा हो जाता है, हमने उससे भी पढ़ा, ये भी पढ़ा, हमने दुनिया में इधर जाकर सीखा, उधर सीखा, अल्हम्दुलिल्लाह। ऑफ कोर्स सीखेंगे नहीं तो सिखाएंगे कैसे, लेकिन याद रखिएगा, अगर आप और मैं अभी तक मैट्रिक ही बार बार कर रहे होते तो सवाल ये पैदा होता है कि फिर आगे से मैट्रिक के टीचर कहाँ से निकलते। तो जाती तौर पे चमकने या खुद को चमकाने के लिए आज भी बहुत लोग हरीस हैं, लेकिन कहाँ है वो लोग जो भी दुश्मन कितने 100 मील दूर है और अभी आया भी कोई नहीं। आते ना फिर तो फर्ज हो जाता है, अभी सिर्फ उसने धमकी दी है कि हम जरा तुम्हें मजा चुखाएं, और अल्लाह के नबी जैसे जियाले लीडर ने कहा कि हम आएंगे तुम क्यों आते हो, बस ये जुमले थे कि दुश्मन दुबक के बैठ गया। साथियों के ये बहादुरी के और उनके तीर तलवार चलाने का इम्तिहान नहीं था, क्योंकि तबुक में एक तीर नहीं टूटा, एक तलवार नहीं हुई, बल्कि दुश्मन आए ही नहीं। ये इम्तिहान था उनके अब तक दीन को सीखे जाने का कि वो अपने पीछे क्या छोड़ना चाहते हैं। तो बात तो बड़ी सख्त है, लंबी भी बहुत है, मेरा फेवरेट टॉपिक भी है, क्योंकि जिस दीन को लेकर हम सब चले हुए हैं ना, इसमें सिर्फ दावत ही नहीं है, तबलीग से ऊपर उठकर अब हमें इस दीन को लेकर चलना है और इसी का निफाज इस दुनिया तक करना है। अल्लाह करे कि इस रास्ते के अंदर हमें जो मसले, जो गम, जो तकलीफें आए, हम उन सब के बावजूद भी खुद खड़े हो जाएं, और फिर देखिएगा कि अल्लाह की मदद कैसे आती है। तो गमों का रुख क्या है कि दीन के गलबे की कोशिशों में शरीक ना हो सकना, कहीं मजबूरियां होती हैं, कहीं घर वाले होते हैं, कहीं सेहत होती है, कहीं बीमारियां होती हैं, मांगी अल्लाह से, अल्लाह मुझे तो करना है ये काम, मुझे तो जाना है तेरे रास्ते में, मुझे तो तेरे दीन का दिफाई बनना है, मैंने तो अंसारुल्लाह बनना है, मैंने तो ये जिम्मेदारी ली है। फिर आप देखिएगा कि वहां से रास्ते बनेंगे जहां से कभी आपने सोचा भी नहीं होगा। पिछली नशिस्त में जो टॉपिक थे उसमें आजादी का मजा लतीफ है, यानी असल आजादी वो है कि बंदा सबसे आजाद होकर एक रब का गुलाम बन जाए। फिर इसी तरह सुफियान सौरी जैसे बड़े आलिम मिट्टी के तकिए पे सर रखे मुजदलिफा के मैदान में लेटे हैं, तो क्या प्रोटोकॉल और क्या बड़ी बड़ी बातें जो इल्म वालों के साथ हम समझे। फिर इस तरह अफवाहें फैलाने वालों की तरफ कान न धरिए, सुबह शाम अब ये हो गया, अब वो हो गया, अब ऑर्डर क्लोज हो गया, अब खुल गए, छोड़िए इन चीजों को, बस जो सीधी खबर होगी खुद ब खुद सब तक पहुंच जाएगी। फिर इसी तरह सबो शितम यानी गाली गलौज से आपको नुकसान नहीं होगा, अगर आप हक के साथ लगे हुए हक को हक समझते हुए, तो लोग आपको जो भी कह लें करने दीजिए, आप अपना काम करें। कायनात की किताबें जीमाल पढ़िए, इसके लिए आपको ओपन एयर में जाना पड़ेगा। चमन में हर तरफ बिखरी हुई है दास्तां मेरी, तो इस दास्तान को पढ़ने के लिए चमन में जाना पड़ेगा, लेकिन सिर्फ फूलों की खूबसूरती ही पे नहीं गौर करना, वहां के तो पत्ते पत्ते और दरख्त दरख्त और बेलों पे भी गौर करना है कि अल्लाह हमें दीन का दरख्त बना दे, पाँव में रुली हुई बेलें ना बने, कि जो फैलती तो बहुत जल्दी है लेकिन एक सिरा काट दिया जाए तो चंद दिनों में खुश्क भी हो जाती है, फिर सिर्फ हिर्स सूदमंद नहीं होती, और खास तौर पर जब वो हिर्स सिर्फ और सिर्फ दुनिया की हो, परेशानियां आपके गुनाहों का कफारा बन जाएंगी, तो हम क्या है, अच्छा नहीं सस्ते छुटे, यहाँ की मुश्किलात या यहाँ की मुसीबतें और बीमारियां वहां की खुशियां बन जाएं, और क्या चाहिए। फिर हस्बी अल्लाह, अल्लाह हमें काफी है, खुश नसीबी के अनासिर देखे थे और जाहो मनसब की हकीकत देखी थी, और फिर हय्या अलैहिस्सलाह, आइए नमाज की तरफ। नमाज का क्या मुकाम है, खास तौर पे वस्तईनु बिस्सब्र वस्सलाह, फिर सदके से सीने में कुशादगी पैदा होती है, यानी कुल्लु मारूफ इन सदका, हर नेकी सदका है, और जब सदके दिल से नेकियां की जाएं तो अल्लाह हर बात को सदका बना देता है और मुसीबतों से दूरी का जरिया भी बना देता है। फिर गुस्सा ना करें, क्यों, इसलिए कि गुस्सा आपके अंदर की खैर को शर में बदल देगा। सुबह सवेरे पढ़ी जाने वाली कुछ दुआएं सीखी थी इस उम्मीद से कि आज साथियों ने पढ़ी होंगी, और जो नहीं पढ़ते वो भी नियत करेंगे कि इंशाल्लाह कल से मांगेंगे। कुरान एक बाबरकत किताब है, इसकी बरकतों को लेने के लिए इसको थामना, ताकि हमारी जिंदगियां भी बाबरकत हों, और फिर शोहरत की हिर्स ना करें। ये जो फेम कॉन्शियस लोग हैं, फॉलोअर्स कितने, सब्सक्राइबर्स कितने, किसके कितने क्लिक, इन सब को छोड़ दीजिए। अल्लाह के हाँ तो एक ही जुमला है आज सुबह की आयत बाय तफसीर में सीख लिया और पढ़ लिया कि अल्लाह मुत्तकियों की कबूल करता है, इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन। तो अल्लाह ताला कबूलियत वाली नेकियां करवाएं। आज जिस टिप से हम शुरू करने लगे हैं वो है अच्छी जिंदगी, हयातन तैयबा। क्या होती है, कैसे होती है, आइए इसको देखते हैं। ये एक तस्लीमशुदा बात है कि खुश नसीबी के असबाब में ईमान बिल्ला बहुत अहम है, यानी सबसे ज्यादा खुश नसीब वो है जिसका अल्लाह पर ईमान पुख्ता है। खुशी के जो वामिल और असबाब ऊपर गुजरे, ईमान बिल्लाह के बगैर वो किसी काम के नहीं। जी ये भी नोट करें, यानी लोगों के ईमान बिल्ला में दीमक लगी होती है और वो नवाफिल और तस्बीहों पे जोर दिए होते हैं। असल तो ये है कि अल्लाह को रब माना जाए, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को नबी और इस्लाम को दीन माना जाए। इसी बात को अल्लामा इकबाल कहते हैं, काफिर की ये पहचान के आफाक में गुम है, मोमिन की ये पहचान के गुम इसमें है आफाक। यानी काफिर इस दुनिया में खोया रहता है और ये दुनिया मोमिन में खोई रहती है कि ये है क्या, ये तो कोई पुरअसरार सी शख्सियत है, ना इसको दर्द होता है, ना चोट लगती है, ना ये थकता है, ना इसका हौसला टूटता है। तो सच्चा मोमिन तो वाकई कायनात का भी फेवरेट होता है। अल्लाह रब्बुल आलमीन का इरशाद है सूरत नहल 97, जो मोमिन मर्द और औरत भी नेक अमल करेगा हम इसकी जिंदगी खुशगवार बना देंगे और इनकी नेक अमली की बदौलत इनका अजर पूरा पूरा दिया जाएगा। फलनुहीयन्नहु हयातन तैयबा। ताहम इसकी शर्त क्या है कि ईमान बिल्ला भी हो और साथ में अमल सालिह भी। वो लोग जो ईमान लाए और उन्होंने नेक अमल किए, अल्लाह इनको महबूब बना देगा। अल्लाह हमें भी बना दे। सूरत मरियम की 96 है, बिल्कुल एंड की आयते हैं। सैयद जलुलहुम मुर्रहमान वुद्दा। अल्लाह दिलों में, इंसानों के दिलों में, फरिश्तों के दिलों में ऐसे इंसान की मोहब्बत डाल देते हैं। इसके दो फायदे होंगे, दुनिया और आखिरत में खुशगवार जिंदगी और अल्लाह के हाजरे अजीम, क्योंकि इनके लिए खुशखबरी है दुनिया की जिंदगी में और आखिरत में भी। तो क्या पता चला कि आपने मैंने अगर अच्छी जिंदगी गुजारनी है तो उसके लिए शर्त क्या है। सबसे पहले कलमाए तैयबा पर मुकम्मल ईमान हो, क्योंकि यही जिंदगी का हासिल है और ईमान बायसे बरकत और सुकून होता है। मामलात में तवाजन लोगों के लिए खैर का जरिया होता है और आखरत का अजर तो उन्हीं को मिलेगा जो इस जिंदगी को आखरत ओरिएंटेड बनाएंगे। मनामिला सालेहन मिन जकरिन व उनसा वहुवा मुमिनुन फलनुहयिन्नहु हयातन तय्यिबा फलनज़ियन्नहुम अजरहुम बिअहसनि मा कानू यअमलून। जो शख्स भी नेक अमल करेगा, ख्वाह वो मर्द हो या औरत, ये है इक्वेलिटी, नो जेंडर डिस्क्रिमिनेशन, बशर्ते के हो वो मोमिन। इसे हम दुनिया में पाकीज़ा जिंदगी बसर कराएंगे और आखिरत में ऐसे लोगों को इनके अजर इनके बेहतरीन आमाल के मुताबिक बख्शेंगे। सूरत नहल की आयत 97 आपको मुझे इस बात की दावत देती है। चलिए आजमाइश ही सही करके तो देखिए, आपको अपनी जिंदगी पे प्यार आएगा। आप अपनी जिंदगी से इसलिए प्यार करेंगे कि अल्लाह इसमें मुझे तेरी तरफ से खुशखबरियां मिल रही हैं। अगली टिप देखिए, मुसीबत से फायदा होता है। ये कैसी बात है जी, मसाइब और हवादिस से ना घबराएं, यानी जो हादसे होते हैं, जो एक्सीडेंट्स हैं, जो मुसीबतें, जो एडवर्सिटीज आती हैं, इनसे ना घबराएं, ना इनकी ज्यादा परवाह करें। हदीस के मुताबिक जिनको अल्लाह ताला पसंद करता है इन्हें मुबतलाए मुसीबत करता है। जो इस पर राजी हो जाए अल्लाह भी इससे राजी होगा, जो नाराज हो अल्लाह भी इससे नाराज। अल्लाह हमें ऐसे लोगों में ना करे कि जिनसे अल्लाह ताला नाराज हो। किसी शायर ने कहा कि तुम दिए वादे मुखालिफ से ना घबरा ए औकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। और इस शायर का नाम था शायर मशरिक अल्लामा इकबाल। तो क्या पता चला कि जिंदगी में आने वाली मुसीबतों को दूसरी तरफ से देखे। देखिए हर चीज के दो रुख होते हैं। बस आप देखिए, एसी के सामने खड़े हैं ना तो ठंडी हवा आएगी, एसी की बैक पे चले जाएं तो वही गर्म हवा देगी। बिल्कुल इसी तरह से जरा सा टैब का होल्डर चेंज कीजिए तो कभी बिल्कुल गर्म पानी, तो कभी बिल्कुल ठंडा और कभी माइल्ड है। हर चीज के एक से ज्यादा रुख होते हैं। तो मुसीबतों के क्या फायदे हैं? पहली बात है कि इसमें सोच बालिग होती है। आप माँ बाप अपने बच्चों को कभी कभी बेबी ही बनाए रखते हैं। कोई एक मुश्किल आती है उस बच्ची पे, उस बच्चे पे, तो उसकी उम्र में 10 साल का इजाफा हो जाता है। यानी अकल आ गई तो अच्छा नहीं हो गया, आपने कोई सारी उम्र साथ थोड़ी रहना। फिर इसी तरह मामला फहमी आती है, جیسے کہ اللہ نے حضرت یوسف علیہ السلام کے بارے میں کہا کہ ہم نے ان کو باتوں کی تعویل سکھائی. زندگی کے اتار چڑھاؤ اور زندگی میں لوگوں کے ہاتھوں سے جو بندہ گزرتا ہے نا, وہ نکھر جاتا ہے بالکل اس روٹی کی طرح, جس کو ہاتھوں سے جتنا جھاڑا جائے وہ اتنی پتلی اور تھن ہونے لگتی ہے. پھر اسی طرح اگر آپ راضی رہیں تو پھر مصیبتوں میں اللہ کی رضا بھی ملتی ہے. اللہ کو اچھا تو نہیں لگتا نا کہ ایک نیک بندے کو, ایک اچھے بندے کو برائی میں ڈالے یا اس کو مشکل حالات میں ڈالے, لیکن اللہ تعالیٰ اس کا صبر دیکھ دیکھ کر خوش ہوتا ہے. اور اسی طرح پھر صبر پر جو اجر ہے کہ اللہم اجرنی فی مصیبتی واخلف لی خیر منہا, تو آج کے بعد مصیبتوں کو ذرا دوسرے رخ سے جا کر دیکھیے. دو رخ ہوتے ہیں تصویر کے, ایک پازیٹو ایک نیگیٹو. تھری ڈائمینشن پکچرز تو آج عام ہیں, بلکہ اب شاید فور بھی آ گئی ہوں گی. تو ہر چیز کے ڈفرینٹ اینگل دیکھنے سے اس کا حسن دوبالا ہوتا ہے. مصیبتوں کو بھی کبھی کبھی دوسرے اینگل سے دیکھیں گے نا تو آپ مسکرا اٹھیں گے. اگلی ٹپ لیجیے, عبودیت کا تقاضا. عبودیت کیا ہے؟ ایاک نعبد و ایاک نستعین. میں اپنے رب کے رب ہونے پہ راضی ہوں, اور اسی میں ایک چیز اور وہ کیا کہ اچھی بری تقدیر پہ راضی ہونا اور سر تسلیم خم کرنا, ایمان اور بندگی کا تقاضا ہے. اللہ تعالیٰ نے مصائب خمسہ کا ذکر کیا سورۃ البقرہ 155 میں, وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ فَبَشِّرِ الصَّابِرِينَ. ہم تم کو کچھ خوف, بھوک اور مالوں اور جانوں اور پھلوں میں کمی کر کے آزمائیں گے, اور صبر کرنے والوں کو بشارت دے دیجیے. تقدیر ہمیشہ ہماری خواہشات کے مطابق نہیں ہو سکتی. اس جملے کو لکھے اور یقین کیجئے کہ اس پوری سیریز میں ابھی تک آپ کو ہنڈرڈز پلس ہنڈرڈز جیمز جا چکے ہیں. ایک ایک جیم جو آپ کے حالات سے متعلق ہے اس کو الگ سے لکھے اور اس کو اپنے گھر میں ارد گرد لگا دیجئے جہاں آپ کی نظر پڑے, تو آپ دیکھیں گے اس ٹپ سے بھی ماشاء اللہ بہت سارے غم دور ہوں گے. یہ ہمارا قصور ہے کہ ہم قضاء و قدر کو نہ مانیں. یعنی ہم نہ مانیں تو بھی یہ ہماری مرضی ہے, پھر تو وہ دکھی لگے گا نا. چیز کا اینگل بدل دیجئے تو آپ دیکھیں گے کہ اس کا بالکل انداز ہی بدل جاتا ہے ہمارے ساتھ جو کچھ بھی ہو رہا ہوتا ہے. تو اپنے آپ کو مختلف اینگل پہ رکھیے. کبھی آپ کو بہت ٹھنڈی ہوا لگتی ہے نا, تو آپ اے سی کو تو نہیں بدل سکتے, لیکن آپ اپنی چیئر کا رخ بدل لیتے ہیں. اسی طرح کبھی بہت گرمی لگ رہی ہوتی ہے تو ہیٹر سے آپ ہٹ جاتے ہیں. اب یہ آپ کی مرضی ہے کہ آپ کے ساتھ جو ہو رہا ہے آپ اس کو کوشش کر کے دیکھ لیجئے کہ شاید بدل جائے. نہ بدلے تو آپ اپنا رخ بدل لیجئے, انشاءاللہ شدت میں کمی ہوگی. ہم تجویز پیش کرنے کی پوزیشن نہیں رکھتے. یعنی کبھی کبھی ایسا نہیں ہوتا کہ آپ کا ہر چیز کا کوئی سلوشن نہیں دیا جائے. ہمارا مقام تو صرف عبودیت و تسلیم ہے. اسی ایمان کی نسبت سے بندے کی آزمائش ہوتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو تو خود بڑی آزمائشیں تھیں, تکلیفیں تھیں. مجھے اتنی تکلیف ہوتی ہے جتنی تم میں سے دو آدمیوں کو ہوتی ہے, یہ آپ کی زبان مبارک کے الفاظ تھے جب آپ کی بیٹی آپ کے اوپر اتنا بخار دیکھتی. کہا جی مجھے عام لوگوں سے دگنا بخار ہوتا. لوگوں میں سب سے زیادہ آزمائش انبیاء کی اور پھر صالحین کی ہوتی ہے. فصبر, صبر کرو. کما صبر اولو العزم, بس صبر کرو جیسا کہ صبر کیا اولو العزم رسولوں نے. اللہ جس کے ساتھ خیر کا ارادہ کرے اسے آزماتا ہے. ہم تمہیں آزمائیں گے, تمہارے حالات جانچیں گے تاکہ پتہ چلے کہ تم میں مجاہد اور صبر کرنے والے کون ہیں. ہم نے ان سے پہلے کے لوگوں کو بھی آزما کر دیکھا. یہ سب قرآن کی آیتیں ہیں, تو قرآن پر تو ہم سب کا ایمان ہے الحمدللہ. علی بن مامون عباسی شہزادہ اور خلیفہ کا بیٹا عظیم الشان قصر میں رہتا تھا, یعنی محل میں رہتا تھا خلیفہ کا بیٹا. دنیا کی ہر آسائش اس کو میسر تھی. اس نے ایک دن محل کی کھڑکی سے جھانکا. کیا دیکھتا ہے کہ ایک مزدور دن بھر کام کرتا ہے. دن ڈھلے اس نے وضو کیا اور دجلہ کے کنارے دو رکعت نماز پڑھی. جب دن چھپنے کا وقت ہو گیا تو وہ گھر چلا گیا. ایک دن شہزادے نے اسے بلایا اور اس سے حال چال پوچھا. اس نے بتایا کہ اس کی ایک بیوی, دو بہنیں اور ایک ماں ہے جن کے لیے وہ محنت کرتا ہے, اور یہ کہ اس کے پاس بازار میں مزدوری کی کمائی کے علاوہ اور کوئی آمدنی نہیں. وہ روزانہ روزہ رکھتا ہے اور جو کماتا ہے اس سے افطار کرتا ہے. پوچھا, کیا تمہیں کسی شے کی شکایت ہے؟ کہا, نہیں. الحمدللہ. یہ سب سن کر شہزادے نے محل چھوڑ دیا, امیرانہ ٹھاٹ چھوڑ دیے اور مستربانہ مین اضطراب اور اضطراب کے ساتھ دور نکل گیا, اور کئی سال بعد خراسان کی طرف لکڑی کا کام کرتے ہوئے انتقال کر گیا. اسے اس کام میں مسرت ملی تھی جو محل میں حاصل نہ ہوئی تھی. کیونکہ والذی نہتدو زادہم ہدا, جو لوگ ہدایت پا جائیں اللہ ان کی ہدایت میں اضافہ کرتا ہے اور انہیں تقویٰ عطا فرماتا ہے. کیا پتہ چلا کہ بڑے بڑے محلات میں رہنے والے بھی اتنے خوش نہیں جتنا وہ غریب مزدور خوش تھا. تو اس نے کہا کہ پھر میں نے کیوں یہ جھنجھٹ پالے میں اور محنت مزدوری کرتے کرتے دنیا سے چلا گیا. یہ بھی کبھی کبھی ہوتا ہے, ہر ایک ان اشاروں کو سمجھتا بھی نہیں ہے. اسی سے اصحاب کہف کا قصہ یاد آتا ہے, جو بادشاہ کے ساتھ محلوں میں رہتے تھے, لیکن وہاں کفر کے باعث انہیں تنگی, انتشار اور اضطراب لاحق ہوا اور وہ ان محلوں سے نکل گئے. یعنی محل تھے ان 7 8 9 جتنے بھی تھے وہ اصحاب کہف کے نام سے معروف لوگ. ان میں سے ایک بولا, چلو غار میں چلے چلتے ہیں جہاں اللہ اپنی رحمت سے تمہیں نوازے گا اور تمہارے معاملات کو آسان کر دے گا. سبحان اللہ, غار میں آرام ملے گا, غار میں رحمت, جہاں نہ پنکھا نہ بجلی نہ کچھ. یاد رکھیے کہ مومن کو محلوں کے اور پیلیسز اور کہہ لیجئے کہ 5 سٹار ہوٹلز کے اندر اگر گناہ اور شرک اور اللہ کی عبودیت کی بجائے بندوں کے بندے بننا پڑے تو وہ وہاں خوش نہیں ہوتے. اس کے برعکس ان کو وہ غار ایک بہت پیارا چھوٹا سا ریزورٹ لگا. اسی بات کو شاعر کہتے ہیں کہ وہ جگہ جہاں ٹھنڈی ہوائیں چلتی ہیں میرے لیے شاندار محل سے بھی زیادہ بہتر ہے. اور اسی طرح حباب یعنی بلبلہ, بلبلے کے لیے تو سوئی کا ناکہ بھی میدان ہے, ہماری پلکیں مہمانوں کے لیے فرشے رہ ہیں. مطلب کیا ہے کہ محبت اور ایمان کے ساتھ تنگ جگہ بھی وسیع اور الفت سے بہت چیزیں قابل برداشت ہو جاتی ہیں. آپ خود اس کو ویریفائی کریں گے. جن کے گھروں میں سکون ہے, پیار ہے, چھوٹے چھوٹے گھر ہیں, بھائی بھائی سے پیار کرتا, شوہر بیوی دل سے ایک دوسرے پہ نچھاور ہوتے, بچے ماں باپ کے فرما بردار ہیں, وہ ان بڑے بڑے ولاس میں رہنے والوں سے اچھے ہیں کہ جہاں کوئی کسی سے بات بھی نہ کرنا چاہے. تو کیا سیکھا کہ عبودیت کا یہ تقاضا ہے کہ بندہ خود کو غلام سمجھے. کہیے ہر اس صبح اٹھ کے کہا کرے, اللہ بندی حاضر, کام بتائیے. جیسے کوئی میڈ آئے اور پوچھے, باجی السلام علیکم, کیا ہے باجی, آج کیا کرنا ہے, اور ڈرائیور صاحب آتے ہوئے مالک کو سلیوٹ, آتے ہوئے مالک کو دے کر سلیوٹ کرتے ہیں, جی بندہ حاضر, حکم کریں جی آج کدھر جانا ہے. تو اپنے آپ کو بھی ذرا بندہ بنایا کریں کہ الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور. اللہ بندی اٹھ گئی ہے, تو نے اٹھا دیا, اب بتا کروں کیا. پھر اسی طرح عبودیت کا تقاضا ہے کہ آقا کے حکم پر سر تسلیم خم کیجیے. کوئی ماسی, کوئی ڈرائیور انکار نہیں کرتا اس بات کا جس کا اس کو حکم مالک نے دیا. کیوں نہیں کرتا؟ کیا اس کو ہر کام اچھا لگ رہا ہوتا ہے, اچھا لگتا ہے, اس کو مزہ آتا ہے؟ نہیں, وہ 2 4 ہزار 10 15 ہزار روپے ہیں کہ اگر انکار کیا تو یہ جاب چلی جائے گی. ہمیں تو اللہ یہ نہیں کہتا نا کہ میں تمہیں اپنی بندگی سے نکال دوں گا, اسی لیے ہم ذرا مستیاں کرتے ہیں. پھر اسی طرح عبودیت کا ایک اور تقاضا لکھیے کہ اپنی خواہشات کی قربانی دینی پڑتی ہے. بعض دفعہ آپ کی خواہش اور آپ کے آقا کی خواہش ٹکراتی ہے, اب کیا کریں, اپنی چھوڑ دیجئے, آقا کی مان لیجئے, بڑوں کی بات میں خیر ہوتی ہے. پھر اس طرح قضاء و قدر پر راضی رہیے. یہ ہے عبودیت کے تقاضے. ہم کتنے راضی ہیں یہ تو ہم سے کوئی پوچھے. نبی صلی اللہ علیہ وسلم نے اس بارے میں کیا کہا, سلسلہ صحیحہ کی روایت ہے 3088. آپ نے فرمایا کہ جب بندہ کہتا ہے لا الہ الا اللہ, اللہ اکبر, نہیں کوئی معبود برحق مگر اللہ, اور اللہ سب سے بڑا ہے, تو اللہ تعالیٰ کہتے ہیں صدق عبدی, میرے بندے نے سچ کہا, کیونکہ میں ہی معبود برحق ہوں اور میں ہی سب سے بڑا ہوں. جب بندہ کہتا ہے نہیں کوئی معبود برحق مگر اللہ, اس حال میں کہ وہ اکیلا ہے, لا شریک لہو, تو اللہ تعالیٰ کہتے ہیں میرا بندہ سچا ہے کیونکہ میں ہی معبود برحق ہوں, اس حال میں کہ میں اکیلا ہوں. جب بندہ کہتا نہیں کوئی معبود برحق مگر اللہ تعالیٰ اور اس کا کوئی شریک نہیں, تو اللہ تعالیٰ کہتے ہیں میرے بندے نے سچ کہا کیونکہ میں ہی سچا معبود ہوں اور میرا کوئی شریک نہیں. جب بندہ کہتا اللہ ہی سچا معبود ہے, بادشاہت اس کی ہے اور تعریف بھی اسی کی ہے, تو اللہ تعالیٰ کہتے ہیں میرا بندہ سچا ہے کیونکہ میں ہی معبود برحق ہوں, بادشاہت بھی میری ہے اور تعریف بھی میری ہے. جب بندہ کہتا ہے لا الہ الا اللہ, اللہ ہی سچا معبود ہے اور گناہ سے بچنے کی قوت اور نیکی کرنے کی طاقت نہیں ہے مگر اسی کی توفیق سے, تو اللہ تعالیٰ کہتے ہیں میرے بندے نے سچ کہا کیونکہ میں ہی سچا معبود ہوں اور گناہ سے بچنے کی قوت اور نیکی کرنے کی طاقت نہیں ہے مگر میری توفیق سے, یعنی لا حول ولا قوت الا باللہ. جس آدمی کو موت کے وقت یہ کلمات کہنے کی توفیق دی گئی اسے آگ نہیں چھوئے گی. اے اللہ ہمیں اس کی توفیق دے. بعد میں ایک ایک جملے کو لکھیے گا عربی میں, تو دیکھیے اللہ تعالیٰ کے حمدیہ اذکار ہیں. جن کو ہم دن رات لا الہ الا اللہ، کبھی اللہ اکبر، کبھی وللہ الحمد، اور کبھی اسی طرح سے سبحان اللہ کی صورت میں پڑھتے ہیں، تو زبان سے تسبیح تو کرتے ہی ہیں، اب دل سے کیجئے۔ وہ کام جو لوگ موتیوں سے لیتے ہیں، دانوں سے لیتے ہیں، گٹھلیوں سے لیتے ہیں، آپ اپنے دل کی دھڑکنوں سے لے کر دیکھیے، دل کی ہر دھڑکن پکارے گی کہ لا الہ الا اللہ۔